الحمد لله وكفى،
سلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. أقيموا الصلاة ولا تكونوا من المشركين. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، الحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. إشهاد باري تعالى أن المساجد لله فلا تدعوا مع الله أحدا. جمعي مسجدیں اللہ ہی کے لیے ہیں، نہ تم پکارو اللہ کے ساتھ کسی کو. یہ مقامات جو ہیں اللہ تعالیٰ نے، مساجد جو ہیں یہ خاص جگہ ہیں، اللہ تعالیٰ کی پسندیدہ جگہ ہیں، جہاں اللہ تعالیٰ کے سامنے سجدہ ریز ہوا جاتا ہے، اللہ کی عبادت کی جاتی ہے. اللہ ان جگہوں کو پسند کرتا ہے. جب ان جگہوں پر جائیں تو اللہ کے سوا اور کوئی کام نہ کریں، اللہ کے سوا دنیا کی باتیں نہ کریں، ہے نا. وہاں جا کر کوئی سیاست نہ کریں، وہاں جا کر کسی غیر اللہ کو مت پکاریں، وہاں جا کے بدعات نہ کریں، وہاں جا کے شرک نہ کریں. اقیم الصلاۃ، نماز کو قائم کرو. ولا تکونوا من المشرکین، مشرکین میں مت جاؤ، شرک مت کرو، کفار وہ والے حرکتیں نہ کرو. بلکہ کیا کرو، ان مساجد میں جب جاؤ یہ سمجھو کہ مساجد زمین کے وہ ٹکڑے ہیں جن کو قیامت کے دن جوڑ کر بیت اللہ کے ساتھ ملا لیا جائے گا، اور بیت اللہ کو اللہ تعالیٰ آسمانوں میں اٹھا لے گا اور جنت کا حصہ بنا دے گا. یہ زمین کے وہ ٹکڑے ہیں جہاں مومنین سجدہ کرتے ہیں. مومن کے جو ہے نور جو ہے اس کے فور ہیڈ سے، ماتھے سے نکلتا ہے اور زمین کی پوری جگہ کو منور کر دیتا ہے. تو سجدے میں جا کے کہتا ہے سبحان ربی الاعلی، اللہ کو مومن کا یہ سجدہ کرنا، یہ زمین پہ گر کے عبادت کرنا اتنا پسند ہے کہ اللہ اس زمین کے ٹکڑے کو پاک کرتا ہے. مومن کے اندر یہ نور ہوتا ہے. اور جہاں کہیں آقا دو جہاں حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے جو ہے عبادت کی، وہاں پر صحابہ نے مسجدیں بنائی. ان جگہوں پر صحابہ نے مسجدیں بنائی. آقا نے اگر قبا کے مقام پر عبادت کی تو وہاں مسجد بنی. تھوڑے سے قدم آگے بڑھے، وہاں جمعہ فرض ہوا، آقا نے وہاں پر نماز ادا کی، وہاں مسجد جمعہ بن گئی. آقا جہاں آ کے رہے اس جگہ کا نام مسجد نبوی کہلایا. تو نام ہی جو ہے مسجد نبوی بن گیا. کہ یہاں کون سجدہ کرتا تھا؟ نبی کریم صلی اللہ علیہ وسلم. اس لیے وہ جگہ جو ہے وہ بڑی مقدس ہوئی. فرمایا تین جگہوں پر جو ہے سفر کرنے کا حکم دیا گیا. بیت اللہ کے لیے سفر کیا جائے، مسجد نبی کے لیے سفر کیا جائے، بیت المقدس کی زیارت کے لیے سفر کیا جائے. اللہ کے نبی صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے بیت اللہ سے رات و رات بیت المقدس تک پہنچایا، اور بیت المقدس میں تمام انبیاء کو، ملائکہ کو جمع فرمایا، اور اللہ کے نبی صلی اللہ علیہ وسلم نے وہاں پر کیا وہاں نماز پڑھی. تمام انبیاء نے نماز پڑھی جی. اللہ تعالیٰ نے اس میں برکت رکھ دی، اس میں بھی اور اس کے ارد گرد بھی برکتیں رہا. صحابہ کرام بڑی بابرکت جماعت تھی، اور صحابہ نے نبی اکرم صلی اللہ علیہ وسلم کی کامل اتباع، اللہ تعالیٰ کی ایسی رضا حاصل کی تھی کہ اللہ تعالیٰ نے ان کی زندگی میں ان کو سرٹیفکیٹ دے دیا تھا. ان کی موت کا انتظار نہیں کیا. اس دنیا میں رضی اللہ عنہ ورضو عنہ کا سرٹیفکیٹ اس دنیا میں بھیج دیا. فرمایا ان سے حساب کتاب اٹھا لیا گیا ہے، ختم. अब जो मर्जी करेंगे इनसे हिसाब किताब उठा लिया गया है। खलास बदरी साहबी है जी, वो उससे गलती होती है, बड़ी गलती है। हालांकि क्या गलती है, अम्मा आयशा के बारे में मुनाफिकीन ने बहतान लगाया, मुनाफिकीन ने बहतान लगा दिया कि अल्लाह माफ करे, अम्मा आयशा का मामला गड़बड़ था, इसलिए वो पीछे रह गई। तो उस में एक बदरी सहाबी जो है वो भी इस बात के इस प्रोपेगेंडे का शिकार हो गया, उसे भी समझ लिया शायद ऐसा हो सकता है। मेरे ख्याल आया कि ये तो अबू बकर की बेटी है और दो जहान के जो मालिक है उसकी आंखों का तारा है, उसकी महबूबा है, उसकी पसंदीदा चीज है। महबूब सल्लल्लाहु अलैहि वसल्लम किसी से मोहब्बत फरमाएंगे और वो ऐसी करैक्टर की होगी, कभी मुमकिन है जी? और जिसके बारे में अल्लाह तस्वीर भेजे, जिब्रील अलैहिस्सलाम लाके दिखाए कि इसके साथ अल्लाह ने आपका निकाह कर दिया है, ये आपकी बीवी पसंद कर ली गई है। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम कोई लफ्ज नहीं बोलते थे, कोई अमल नहीं करते थे जब तक अल्लाह की रजा उसमें शामिल नहीं होती थी। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कोई निकाह भी ऐसे किया जो बगैर अल्लाह की मंशा के होगा, छोटी सी बात तो नहीं थी। लेकिन बदरी साहबी है, भूल गया, नहीं उसको याद रही ये सारी बात है जी। तो गलती कर बैठा। जब बारात नाजिल हुई अम्मा आयशा की और बात सारी खुल गई कि भाई अम्मा आयशा का कोई कसूर नहीं, अल्लाह ने गवाही दे दी, इस पर जो है आप हजरत अबू बकर सिद्दीक को गैरत आई, फरमाया कि ये सहाबी जिसने ये मेरी बेटी के बारे में ऐसी बदगुमानी की, चूंकि हालांकि ये तो हमारा अजीज था, रिश्तेदार था, मैं इसको फाइनेंस करता था, मैं इसको चैरिटी देता था, ये पुअर था और मैं इसको दिया करता था ताकि इसका घर हो चलता रहे, इसको तकलीफ ना आए, इसने मेरी तकलीफ के वक्त नहीं सोचा कि मुझको इतनी बड़ी आजमाइश आई, मेरी बेटी का मामला था, है जी, सारी जिंदगी कम तक आने वाले लोग कहते अबू बकर की बेटी ये काम करती थी, छोटी बात थी ये। अबू बकर रुसवा हो जाता, अबू बकर सिद्दीक था और ये सिद्दीका थी, है जी, और इसने इस बात का ख्याल नहीं रखा, सोचा नहीं इसने, है तो वो ये तो वो शख्सियत थी जिसने इतनी हदीस रवायत करनी थी, है जी, अगर वो भी दावेदार हो जाती तो क्या होता, हम महरूम हो जाते, आयशा पे अगर दाग लग जाता हम महरूम हो जाते, इतना बड़ा इलम से हम महरूम हो जाते। मेरे भाई ये छोटी बात नहीं थी। उन्होंने कहा मैं इसका फाइनेंस करना बंद कर दूंगा, इसको माल पैसे नहीं दूंगा। अब अल्लाह ने कुरान नाजिल कर दिया और उसके हक में फैसला दे दिया, बदरी साहब ये हमने हिसाब से मैं पहले जितना देता था उससे डबल दिया करूंगा, बात खत्म, जब मेरा रब राजी है तो मैं क्या थी, जो मर्जी हो जाए, है जी, अपनी जात के लिए थोड़ी देता था, अल्लाह की रजा के लिए देता था, अल्लाह राजी है, बस सब ठीक है, कोई प्रॉब्लम नहीं है। तो मेरे भाई सहाबा कराम की जमात ऐसी बाबरकत जमात थी जहाँ उन्होंने सजदा किया, आने वाले वक्त में लोगों ने वहां मस्जिदें बना दी, मस्जिद अबू बकर, मस्जिद उस्मान, मस्जिद अली, मस्जिद उमर, मस्जिद बिलाल, नाम लेते चले जाओ सहाबा के नाम पर मस्जिदों के नाम रखे गए हैं। अब ये जो है जैसे बच्चा पैदा होता है तो हमें क्या करना होता है, अच्छा नाम देना होता है, इसी तरह जब भी कोई नाम रखना हो हमेशा सोच समझ के नाम रखना चाहिए। मस्जिद बनाते हैं तो मस्जिद का नाम फिर सेंटर के नाम से नहीं बनाते होते, सेंटर से नाम बनाओगे तो क्या होगा कि भाई यहाँ पर जो है न्यू हाइट पार्क के लोग इकट्ठे होंगे, है जी, फलां सेंटर ऑफ न्यू हाइट पार्क, सेंटर ऑफ न्यू हाइट पार्क का मतलब न्यू हाइट पार्क के लोग यहाँ इकट्ठे होंगे, सेंटर बन गया है ना। तुम अगर इसका नाम रखोगे मस्जिद तकवा तो तुम्हारे दिल में तकवा पैदा होगा ना, तुम इसका नाम रखोगे मस्जिद रहमान तो रहमान की याद पैदा होगी यहाँ पर, है जी, तुम इसका नाम रखोगे जैसे मस्जिद नबी से हमें क्या याद आती है, भाई अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की याद, बैतुल्लाह से अल्लाह के घर की याद है, اسی طرح بیت المقدس سے وہ مقدس بیت یاد آتا ہے جہاں پر اللہ نے تقدس رکھا، اسی طرح مسجد ہدا ہے، مسجد تقویٰ ہے، مسجد، یعنی ایسے پیارے پیارے نام رکھو گے تو کیا ہوگا، جو ہے وہاں پر اللہ کی طرف رجوع ہوگا. اگر سینٹر کا فلاں رکھو گے مخلوق کی طرف توجہ جائے گی، گھر اللہ کا بنا رہے ہو، نام رکھ رہے ہو، تم سینٹر کا خدا کے بندو خوف کھاؤ، قیامت کے دن کیا جواب دو گے اللہ کا. ہے جی، دھیان کرنا چاہیے، ہے جی دھیان کرنا چاہیے، ایسے نام نہیں رکھنے چاہیے. ڈاکٹر کو عیسائی ابن مریم کا نام رکھ دو، چلو گے رکھنا بھی ہے، یا اگر تمہیں سینٹر کا شوق چڑھا ہوا ہے بہت زیادہ، ہاں جی اگر سینٹر کا شوق ہے تو نام رکھو عیسائی ابن مریم کے، تاکہ علاقے کے جتنے بھی لوگ ہیں نیو ہائیڈ پارک کے، وہ جب گزرے کہیں یار یہ مسجد ہے، یہ مسلمان اکٹھا ہوتا ہے، کیا نام ہے اس کا، کہیں گے اس کا نام عیسیٰ ابن مریم ہے. کہیں گے اچھا عیسیٰ کا مطلب کیا ہے، وہ کہیں گے عیسیٰ مطلب ہے جیسس. کہیں گے اچھا جیسس تو یہ تو مسلمان ہے جی، وہ کہیں گے مسلمان، دیکھیں عیسیٰ سے محبت کرتے ہیں، ہے نا، کہ یہ بھی جیسس سے محبت کرتے ہیں، ہم بھی جیسس سے محبت کرتے ہیں، او اب ہم بھی ان سے محبت کرتے ہیں. ہو سکتا ہے محبت پیدا ہو جائے، وہ آپ کے پاس آ جائے، وہ کہے بردر واٹ از دس گوئنگ آن ہیئر، آپ کہیں گے کہ بھائی نو پرابلم، تم جو ہے عیسیٰ علیہ السلام پر ایمان لے آئے لیکن تم سٹک ہو گئے، تمہیں سمجھ نہیں آئی کہ عیسیٰ علیہ السلام نے گواہی دی تھی محمد رسول اللہ کی، تو وہ محمد رسول اللہ آ گئے، ہم نے اس کو پر مان لیا، ہم عیسیٰ کو بھی مانتے ہیں، موسیٰ کو بھی مانتے ہیں، ہے جی ہم ابراہیم علیہ السلام کو بھی مانتے ہیں، ہم تو علیہ السلام کو مانتے ہیں، حضرت داؤد علیہ السلام کو مانتے ہیں. لڑائی کس چیز کی ہے بھائی، لڑائی ختم کرو، تو محبت کا ذریعہ بنے گا. اگر سینٹر کا نام رکھنے سے کون سا بنے گا، وہ کہیں گے یہاں اس قسم کے لوگ اکٹھے ہوتے ہیں، بھائی یار پتہ نہیں کیا کرتے ہیں یہاں پر، ہے نا، تو وہ مقصد پورا نہیں ہوگا. مسجد بنانی ہے تو یہ مسجد کیا ہے، سجدے کی جگہ ہے، تو یہاں پر کیا کرنا ہے، پھر اس کے مطابق اس کا نام بھی رکھو اور اس میں اس کے مطابق کام بھی کرو، اگلی چیز آ جاتی ہے اس کے مطابق کام بھی کرو. تو مسجدوں میں بھی سب سے اعلیٰ مسجد، سب سے بڑی مسجد، سب سے بابرکت مسجد کون سی ہے، بیت اللہ شریف ہے. جی بیت اللہ شریف سب سے بڑی مسجد ہے، اس میں ایک نماز پڑھنے پر 100,000 نمازوں کا ثواب ملتا ہے، سبحان اللہ. جی سبحان اللہ. اسی طرح پھر مسجد نبوی ہے، مسجد بیت المقدس ہے، مسجد قباء ہے، جی اس میں عمرہ کا ثواب ملتا ہے. تو بہرحال مسجدوں میں نمازیں پڑھنے سے نماز ملٹی پلائی ہو جاتی ہے، ایسی مسجدوں میں جانے کے لیے تمنا کرنی چاہیے، اللہ سے مانگنا چاہیے اللہ ہمیں بھی بار بار حرمین شریفین کی زیارت نصیب فرما، اللہ ہمیں بھی وہاں جانے کی توفیق عطا فرما، اپنے گھر کی حاضری نصیب فرما. جی سبحان اللہ سبحان اللہ. اسی طرح جو مسجدیں تمہارے گھر کے پاس ہیں وہاں پر بھی نماز پڑھو گے تو 27 گنا نماز کا ثواب بڑھ جائے گا، ٹھیک ہے نا، وہاں پر بھی. اسی طرح جو ہے مسجد قریبی ہے، پھر جامع مسجد ہوتی ہے، بڑی مساجد ہوتی ہیں، پھر اسی طرح وہاں پر بھی جایا جاتا ہے. مسجد میں جتنے زیادہ لوگ آئیں گے ماشاءاللہ وہاں پر زیادہ لوگوں سے ملاقات ہوگی، رونق ہوگی. انما یعمر مساجد اللہ من آمن باللہ، سبحان اللہ، واہ بھائی واہ جی، بے شک وہی آباد کرتا ہے اللہ تعالیٰ کی مسجدیں جو اللہ پر یقین رکھتا ہے. دیکھو مسجدوں کو آباد کرنے والوں کے بارے میں کیا بات سمجھائیے، یہ اللہ پر یقین رکھنے والے. اللہ کون کہتے ہیں، اللہ خود کہتے ہیں، جو دلوں کے حال جانتا ہے، دلوں کے بھید جانتا ہے، جو آنکھوں کی خیالت کو بھی جانتا ہے، وہ فرماتے ہیں مسجدوں کو کون آباد کرتا ہے، وہ لوگ جو اللہ پر یقین رکھتے ہیں. مسجد کیسے آباد ہوتی ہے جی، مسجد کیسے آباد ہوتی ہے، مسجد آباد ہوتی ہے دو قسم کے لوگوں سے. مسجد آباد ہوتی ہے دو قسم کے لوگوں سے، ایک وہ لوگ ہوتے ہیں جو مسجد میں عبادت کی غرض سے آتے ہیں، مسجد میں نماز پڑھنے کے لیے تشریف لاتے ہیں، یا پھر جو ہے کوئی پروگرام دیا جاتا ہے مسجد میں، ہے جی تو مسجد میں آتے ہیں، قرآن پڑھتے ہیں، ذکر اللہ کرتے ہیں، مسجد میں اعتکاف کی نیت سے بیٹھ جاتے ہیں. یہ سب کون لوگ ہوتے ہیں، یہ وہ لوگ جو مسجد کو آباد کرتے ہیں. لیکن بھائی اگر یہ لوگ آئیں اور مسجد کے اندر فرض کیا، اس کا باتھ روم خراب ہے، فلش خراب ہے تو یہ بندے اب اگر باتھ روم جانا چاہے نہ جا سکیں, اگر وضو کرنا چاہے تو وہاں ناپاکی پھیلی ہوئی ہو, کسی نے صفائی بھی نہ کی ہو, تو پھر یہ بےچارے وضو بھی نہیں کر سکیں گے. پھر اس کے بعد اگر وہ آئیں اور پتہ چلے کہ بھائی صفوں کی صفائی جو ہے وہ بھی کسی نے نہیں کی اور آج تو سپیکر بھی خراب ہے, تو امام صاحب جو ہیں بےچارے آپ نماز پڑھانا چاہتے ہیں, بندے اکٹھے ہو چکے ہیں, آواز ہی نہیں جا سکتی, کیا کریں گے, پرابلم ہو گیا. اس کا مطلب ہے دوسری کیٹیگری کے اور لوگ بھی چاہیے. وہ لوگ کیا کام کریں گے, مسجد کی صفائی کریں گے, مسجد کے جو ہے ویکیوم کریں گے, مسجد کا سپیکر کا خیال رکھیں گے, وہ مسجد کے جو ہے یوٹیلیٹی بلز کو پے کریں گے, مسجد کے لیے اکٹھے ہو کے بیٹھا کریں گے, سوچیں گے کہ اس مسجد کی مرمت کی ضرورت ہے, چھت خراب ہے, لیک ہو رہی ہے, فلاں پرابلم ہے, جی الیکٹرک کا جو ہے سوئچ ٹوٹے ہوئے ہیں, کسی کو کوئی جو ہے پرابلم ہو سکتا ہے, فلاں ہو سکتا ہے, یہ ہے وہ ہے, یہ سب اس چیز کا خیال رکھیں گے. پلس اس کے علاوہ ایک اور بھی ہیں, وہ کون لوگ ہیں, امام صاحب ہیں. وہ کہے جی میں تو ایبسنٹ ہوں, میں تو آج آیا نہیں, جو میں سارا تیار ہوئے بندے آئے ہوئے ہیں جی, ہر چیز چل رہی ہے, ایئر کنڈیشن بھی ہے, امام صاحب لیٹ ہو گئے, تو اب کیا ہوگا. اس کا مطلب ہے خطیب جو ہے مسجد کا, امام جو ہے مسجد کا مؤذن ہے, جو بندے ہیں یہ سارے کے سارے کیٹیگری کے لوگ کیا ہے, خدام ہیں, خدمت کرنے والے ہیں, امام صاحب نہیں ہے. اچھا امام اچھا ہوگا, سبحان اللہ قاری زبردست ہے, لوگ دور دور سے بھی آئیں گے اس مسجد میں نماز پڑھیں گے, خطیب زبردست ہے مسجد کا, لوگ کہیں گے یار ادھر جا کے جو ہے نا نماز پڑھتے ہیں, بڑا زبردست بیان کرتے ہیں, جی فلاں حضرت مولانا آتے ہیں ان کا بیان چل کے سنیں گے, بڑا اچھا لگتا ہے. جی تو ایسے لوگ کیا ہے, یہ دوسری کیٹیگری ہے, یہ مسجد کو آباد کرنے کا ذریعہ بنتے ہیں, ان کی وجہ سے لوگ مسجد میں اکٹھے ہوتے ہیں, انڈرسٹینڈنگ ہو رہی ہے نا. تو دو مسجد کے آباد کرنے والے بن گئے, ایک وہ جو مسجد کی خدمت کرنے والے ہیں جی, اور دوسرے وہ لوگ ہیں جو مسجد میں آ کر عبادت کرتے ہیں اللہ تعالی کی. یہ دونوں مل کر کیا کرتے ہیں, مسجد کو آباد کرتے ہیں. سبحان اللہ, اللہ فرماتے ہیں انما یعمر مساجد اللہ من آمن باللہ, ہے جی بے شک وہی آباد کرتا ہے جی. اگر آپ یہ دروازہ کھول لیں اور ادھر بیٹھ جائیں گے تو آپ ٹرانسلیٹ کر سکیں گے, یو نیڈ ٹرانسلیشن, ادھر چلے جائیں تاکہ آپ اونچی آواز میں ٹرانسلیٹ کریں, یو شوڈ انڈرسٹینڈ, بیکاز اف یو سٹنگ اوور ہیئر ہی ول انٹرفیئر می. ہاں دروازہ کھول لیں ماشاء اللہ تاکہ آپ کو آواز آتی رہے ماشاء اللہ. تو فرمایا انما یعمر مساجد اللہ من آمن باللہ, اگر یہ بندے جو ہے مسجد میں آنے والے عبادت کی نیت سے آئیں گے, سیاست کی نیت سے نہیں آئیں گے, اور یہ کام کرنے والے لوگ اور یہ خطیب صاحب اور یہ امام صاحب اور جو بھی کچھ ہے سب کا سب اگر للہ کام کرے گا, یہ کون ہوں گے, مسجد کی آبادی کا ذریعہ بنیں گے, یہ مسجد کو آباد کرنے والے لوگ ہوں گے. اگر ابو سعید خود سے روایت ہے, نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا جو شخص مسجد سے الفت رکھے, جو مسجد سے محبت رکھے, الفت کہتے ہیں محبت, اللہ تعالیٰ اس سے الفت رکھے, مسجد سے محبت کرے گا اللہ اس سے محبت فرمائیں گے. اللہ کا گھر ہے, کوئی آپ کے گھر آئے, آپ کے گھر کو لائک کرے, آپ کے گھر والوں کو لائک کرے, آپ کے بچے کو پیار کرے, آپ نے فرنیچر لیا ماشاء اللہ وائے کہے جی ونڈرفل, بہت اچھا فرنیچر لیا ہوا ہے, بڑی اچھی ڈیکوریشن کی ہوئی ہے, آپ کو اس کی دل میں محبت اور قدر پیدا ہوگی, آپ کہیں گے ونڈرفل یار بہت اچھا آدمی ہے, آیا جی خوش ہوا ہے. اور ایک آدمی آیا اور کہے جی یار یہ پینٹ اچھا نہیں ہے آپ نے کیا ہوا, یہ جو ہے فلاں چیز اچھی نہیں, ڈیکوریشن اچھی نہیں ہوئی, اچھا نہیں, آپ کہیں گے یار تھینک یو ویری مچ, ڈونٹ کم بیک اگین, آپ نے کھانا اچھا نہیں پکایا, آپ نے فلاں نہیں کیا, آپ نے جی مہمان آیا, اگلی دفعہ وہ کال کرے کہ برادر آئی وانٹ ٹو وزٹ یو, آپ نے کیا کہنا ہے, آئی ایم ویری بزی ٹو ڈے برادر, چلو آئی وانٹ ٹو میٹ یو نیکسٹ ٹائم, چلو آپ اس کو چلتا کریں گے. تو اللہ کے گھر سے جو محبت کرے گا اللہ اس سے محبت کریں گے, اور جس سے محبت ہوتی ہے وہاں جانے کو جی چاہتا ہے. ہاں جی वहां जाने को जी चाहता है, बच्चे को माँ से मोहब्बत होती है, बच्चा माँ की गोद में बैठ जाता है जी, बच्चे को माँ से मोहब्बत होती है और बच्चा कहाँ जाता है, माँ की गोद में बैठ जाता है। المؤمن في المسجد كالسمك في الماء, سبحان اللہ, پیارے حبیب صلی اللہ علیہ وسلم کا فرمان کہ مومن مسجد میں ایسے ہوتا ہے جیسے مچھلی پانی میں ہوتی ہے, جیسے مچھلی پانی میں ہوتی ہے, مچھلی کو پانی سے نکالو گے تو کیا کرے گی, تڑپنا شروع کر دے گی, ایسے لگے گا مر جائے گی. مومن کو مسجد سے نکال دو گے ایسے ہی ہے, مومن کا دل موت آ جائے گی, اس کا دل ویران ہو جائے گا, اس کے اندر سے یاد الہی چلی جائے گی, اس کے اندر سے اس کا دین چلا جائے گا. جو لوگ مسجدوں میں نہیں آتے, جو نیک محفلوں میں نہیں آتے, ان کے دل ویران ہو جاتے ہیں. اللہ والوں کی صحبت میں بیٹھنا, نیک محفلوں میں جانا, مساجد میں آنا, اس سے کیا ہوتا ہے, دل نورانی ہوتا ہے جی, اس سے دل آباد ہوتا ہے. لہذا کیا کرنا چاہیے, ایسے محفلوں میں آنا چاہیے جی, اور بلکہ اتنا آنا چاہیے کہ سبحان اللہ, کہ جیسے پانی میں مچھلی رہتی ہے اور خوش رہتی ہے, پانی سے نکالتے ہیں مچھلی کو تڑپنے لگتی ہے, ایسے اگر ایسی محفلیں نہ ملیں تو پھر ایسے تڑپنا چاہیے, محنت کرنی چاہیے, سوچنا چاہیے کہاں جائے, کہاں جائے, کیسے جی. لوگوں کو یہی سوچ تھی جب وہ اس ملک میں آئے کہ بھائی ہمارے ملک میں مسجدیں ہوتی تھی, وہ نمازی تھے, نماز پڑھنے کے عادی تھے, جب یہاں آئے مسجد لی تھی, ان کا دل ویران ہونے لگا, وہ پریشان ہونے لگے, انہوں نے مسجدیں بنانی شروع کر دی. الحمدللہ مسجد ایک بلاک میں بنی, دوسرے بلاک میں بنی, اگلے تھوڑے فاصلے پہ بنی, ماشاء اللہ آج اتنی مسجدیں نیو یارک میں بن گئی کہ گننا چاہو گن نہیں سکتے. تو پوچھے نیو یارک میں کتنی مسجدیں ہیں, پتہ نہیں کتنی مسجدیں, پتہ نہیں ہے. کیوں بنی ہے یہ, اس لیے کہ بھائی یہ لوگ اللہ تعالیٰ سے محبت کرتے تھے, انہوں نے اس لیے مسجدیں بنائی ہیں. تو مسجدیں بنانی چاہیے, اور مسجد میں جب جو ہے اللہ کے نبی صلی اللہ علیہ وسلم کا جی خوش ہوتا تھا, ارحنی یا بلال, کہتے تھے اے بلال میرے دل کو راحت دو, مجھے خوش کرو, ہیپی کرو مجھے, ہیں کیوں, اذان دو مسجد, اذان کا وقت آتا تھا, یہ نہیں کہتے تھے کہ بلال اذان دے رہے, بلکہ کیا کہتے تھے, ارحنی یا بلال جی میرے دل کو خوشی پہنچاؤ. اور جب نماز پڑھنے کا ٹائم آتا تھا کہتے تھے قرۃ عینی فی الصلاۃ, نماز جو میری آنکھوں کی ٹھنڈک ہے, یعنی مجھے جو ہے نماز پڑھنے سے اتنا مزہ آتا ہے, یعنی میرا دل خوش ہو جاتا ہے, آنکھوں کی ٹھنڈک کیا مطلب کہ دل خوش ہو جاتا ہے, واہ نماز پڑھ مزہ آ جاتا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم کو مسجد میں یہ کیا جاتا نا جی. تو بھائی اب جو بندے کسی دنیا دار بندہ ہو اور اس کو کسی سے محبت ہو جائے جی, آج کل تو بڑے مجنون پھرتے ہیں, ہر دوسرا بندہ جو ہے رومیو جولیٹ بنا ہوا ہے جی. ایک یہاں پر مسئلہ سمجھ لو کہ جب کوئی چیز ریئر ہوتی ہے نا, اس کی بات کی جاتی ہے, ریئر چیز کی عام طور پہ ڈسکشن ہوتی ہے. ایک چیز عام ہو, اس کی کوئی ڈسکشن کرے گا, کوئی ڈسکس نہیں کرے گا. آج سارے رومیو جولیٹ بنے ہوئے ہیں, ایسے ایسے مجنون ہیں تو خدا کی پناہ, سڑکوں کے کنارے چپکے ہوئے ہیں ایک دوسرے کے ساتھ, وہ دیکھتا ہی نہیں ہے, کوئی بات ہی نہیں کرتا, وہ دیکھتا ہے ان کو, وہ کہتے ہیں کہ یار دیکھو کتنی انٹینس لور ہے ان کو ایک دوسرے کے ساتھ, ہے نا. جب اس قسم کی ہمارا لو بھی عام نہیں کی جاتی تھی لوگوں کے سامنے, اور کوئی ایسی حرکت بھی کہہ دے, کوئی ایسی بات بول دے زبان سے, تو اس کا چرچا ہوتا تھا, اس کی بات کی جاتی تھی, لوگ کہتے تھے کہ یار وہ دیکھو مجنون ہو گیا ہے, لالا کے چکر میں آ گیا. انگریزوں میں بھی رومیو جولیٹ کا قصہ کیوں مشہور ہوا, اس لیے کہ اس زمانے میں بھی وہ اس قسم کے اپنے جذبات کو لوگوں کے سامنے نہیں کہتے تھے جی. یہ ہیر رانجا اور فنا اور یہ وہ, یہ سارے قصے کیوں بنے تھے, اس لیے کہ بھائی اس زمانے میں اس قسم کی حرکتیں لوگ عام نہیں کیا کرتے تھے,
तो मजनून जो है वो क्या करता था, शेर पढ़ा करता था लैला की मोहब्बत में। लैला के साथ वो कोई गंदा फेल नहीं करता था। आज का बंदा गंदा फेल नहीं करता, अगर ऐसा करता उस वक्त काजी उसको बुलाता है, उसको कोड़े लगाता, अगर शादीशुदा है तो संसार कर देता। यह बात जहन में रखे, फकत वो उसके गीत गाता था, उस पर भी लोग उसको गंदा कहते थे, मजनून कहते थे, कि मजनून कहते हैं पागल। तो हजरत हसन ने उसको कहा मजनून, पागल है ये। क्यों? तो बात चल रही थी कि फला इलाके के गवर्नर किसको दी जाए। उसने कहा मेरे दिल में तो एक ही नाम है लैला का, मैं तो कहता हूँ उसको गवर्नर बना दो। कहा मजनून पर हटो, दफा करो इसको। अजीब बात कर दी बीच में, हम सीरियस टॉक कर रहे हैं और ये बेवकूफ आदमी है। तो उसको डांटा, लेकिन अल्लाह वाले के मुंह से ये बात निकली तो वो सारे लोगों ने उसका नाम मजनून रख दिया कि यार मजनून है, ये पागल है। तो हालांकि वो पागल मशहूर था मजनून। तो बाहर फिर जो शौरा होते हैं वो इस बात को खूब उछालते हैं, खूब बातें बनाते हैं। आजकल क्या चीज रेयर है, है? अल्लाह की मोहब्बत रेयर हो चुकी है, है? अल्लाह की मोहब्बत आजकल रेयर हो गई। पांच टाइम की नमाज पढ़ोगे लोग कहेंगे मजनून है, पांच टाइम की नमाज पढ़ोगे लोग कहेंगे मजनून है, है जी? आप दिन की बात करेंगे, आपने दाढ़ी रखी, वो भाई मर्दों की दाढ़ी होती है, अल्लाह ने बनाई हुई है, कहेंगे ये मजनून है, है? उसने जो है लिबास सुन्नत के मुताबिक पहन लिया, लोग कहेंगे यार मजनून हो गया, यार कमाल है, बड़ा अजीब आदमी है यार, देखो तो सही, सारे देखो तो सही, देखो तो सही, सारा शहर उसके पीछे लग जाएगा, कहेंगे यार बड़ा अजीब है, बड़ा अजीब है, बड़ा अजीब है, क्या अजीब है, क्या कमाल कर दिया उसने, क्या अजीब कर दिया उसने, कुछ भी नहीं किया, सिर्फ इतना किया है कि वो जो है रेयर चीज में चला गया है, वो रेयर चीज बन गया है ना। जो रेयर बनता है, यूनिक बनता है, उसका चर्चा पूरी दुनिया में फिर होता है। तो बहरहाल ये मजनून ने शायद कोई अशार कहे, और उस अशार को जो है हम पढ़ते हैं, और जो है उससे आपने सबक क्या हासिल करना है कि मजनून जो है लैला की मोहब्बत में गिरफ्तार है, और आज के जो मजनून है मोहब्बत करने वाले अल्लाह के, ये भी यूनिक हैं और ये भी अल्लाह की मोहब्बत के दीवाने हैं, है जी? और ये इनके ऊपर भी वैसी कैफियत है ना। तो मजनून कहता है अतूफ़ अलल जिदारी दियार लैला। मजनून क्या कहता है? मजनून कहता है कि मैं लैला की दीवारों का तवाफ करता हूँ, मैं लैला की दीवारों का तवाफ करता हूँ। उसका घर था, चक्कर लगाता था उसकी सड़क पे, उसे जाता था, लैला को तो नहीं मिल सकता था लेकिन उसके घर के चक्कर लगाता है। अतूफ़ अलल जिदारी दियार लैला अकुबिलु जल जिदारा व जल जिदारा। मैं उसकी दीवार के भोसे लेता हूँ, किस करता हूँ जाके, कभी उसकी विंडो को, कभी उसके डोर को, है जी? जैसे यहाँ से एक मजरूर चलता है और चादर पहन लेता है, है जी, हराम की, और वो जाकर क्या करता है, वो अपने महबूब के घर के चक्कर लगाता है। अतूफ़ अलल जिदारी दियार लैला, फिर उसको चैन नहीं आता, वो क्या करता है, हजर असद को बोसे लेता है, कभी वो जो है जाकर बाब काबा को पकड़ लेता है, कभी गिलाफ से लिपटता है जी, को बिलुजल जिदारा वजल जिदारा। फिर वो मजनून क्या कहता है, रमा हुब दियारी शगफ न कल्बी। वो कहता है कि मुझे इस घर के साथ जो है कोई शगफ नहीं है, मुझे इस घर के साथ जो है कोई ताल्लुक मेरा नहीं है। शगफ कहते हैं कि मेरे दिल को जो है ना इस घर के साथ कोई ताल्लुक नहीं है। बल्कि वला किन हुब मन सकन दियारा, वो कहते हैं लेकिन मुझे जो हुब है, मेरी जो मोहब्बत है, मेरी जो तड़प है, वो किसके साथ है, जो इस जो है घर में रहती है, लैला रहती है, जो मेरा महबूब इस घर में रहता है, मुझे उसके साथ محبت ہے جی. تو اسی طرح حاجی بھی جاتا ہے, طواف کرتا ہے, حاجی اسود کو بوسے دیتا ہے جی, کعبہ کے دروازے کو پکڑتا ہے, غلاف کعبہ سے لپٹتا ہے, اس کو پتھروں والے کعبہ کے ساتھ کوئی تعلق نہیں ہوتا, بلکہ اس کی حب کس کے ساتھ ہوتی ہے؟ اس پروردگار کے ساتھ ہوتا ہے جس کی تجلی اس کے اوپر پڑ رہی ہوتی ہے, اس کے ساتھ وہ لپٹ رہا ہوتا ہے. اس محبت کے بغیر عبادت بے سود ہے. جب ہم نماز کے لیے کھڑے ہوتے ہیں تو ہمارے دل میں یہ محبت ہونی چاہیے, اس گھر کی طرف میں نے توجہ کی ہوئی ہے, اس گھر کی طرف میں نے توجہ کی ہوئی ہے. ہائے ہائے ہائے, سبحان اللہ. قیامت کے دن سات قسم کے آدمی ہوں گے, اللہ کی ان کے اوپر رحمت کے سائے ہوں گے. ان میں سے ایک بندہ وہ ہوگا جس کا دل مسجد کے ساتھ اٹکا ہوا ہوگا, مسجد کے ساتھ اس کا دل جو ہے اٹیچ ہوگا. کون ہوتے ہیں جن کا مسجد کے ساتھ دل اٹیچ ہو؟ وہی لوگ ہوتے ہیں جو مسجد کو آباد کرنے والے ہوتے ہیں. پانچ ٹائم کی مسجد میں نماز پڑھنے والے کا دل اٹکا نہیں ہوتا مسجد میں, وہاں پر کیا آتا ہے پھر جا رہا, نماز پڑھ کے آتا ہے پھر جا رہا, پھر آتا ہے پھر جا رہا. اور وہ بندے جو مسجد کی صفائی ستھرائی اور کاموں میں لگے ہوئے ہیں, بجلی کے بل کی پیمنٹ کرنے میں لگے ہوئے ہیں, جن کو فکر لگی ہوئی ہے جیسے اپنے گھر کے بل پے کرنے کی فکر ہوتی ہے, اسی طرح مسجد کے جو ہے بل پے کرنے کی بھی فکر ہوتی ہے. ہوتی ہے نا, مسجد کا بل, کا بل آتا ہے نا, کسی نہ کسی نے اس کو پے کرنا. آپ کے گھر کا فلش خراب ہو گیا, مسجد کا فلش بھی خراب ہو جاتا ہے, ان کا دل اٹکا ہوتا ہے, یار وہ مسجد کا جو ہے نا وہ فلاں جگہ سے لیکیج ہو رہا ہے, رات کے 12 بجے کوئی کال کرتا ہے جناب وہ ادھر سے تو بڑا پرابلم ہو گیا, مسجد کی جو ہے نا فلاں جگہ لیک کر رہی ہے, اگر ساری رات چھوڑ دیا اس پائپ کو پھٹا ہوا تو کیا ہوگا, سویرے تک ساری کے ساری دیواریں پھٹ جائیں گی, وہاں کی خراب ہو جائیں گی. وہ رات کو اٹھے گا, اندھیرا کا وقت ہوگا, جائے گا جا کے اس کو ٹھیک کرے گا, بند کرے گا. اس کا دل اٹکا ہوا ہے مسجد کے ساتھ. اللہ اکبر, مسجد کے کاموں کے لیے اس کا دل اٹکا ہوا ہے, اس کے لیے وہ مشقت اٹھاتا ہے جی. تو یہ کیا ہے, قیامت کے دن اللہ کے جو ہے عرش کا سایہ اس کو نصیب ہوگا. اللہ فرمائیں گے قیامت کے دن میرے پڑوسی کہاں ہے, میرا نیبرہڈ کہاں ہے, رشتے پوچھیں گے, حیران ہوں گے, کہیں گے اللہ تیری تو کوئی مثال ہی نہیں ہے, تیرا نیبرہڈ کیا ہوتا ہے جی, تیرا نیبرہڈ کیا ہوتا ہے. اللہ فرمائیں گے وہ لوگ جو مسجدوں کو آباد کرنے والے ہیں وہ میرا نیبرہڈ ہوتا ہے, وہ جار اللہ کہلاتے ہیں. وہ یہ لوگ کیا کہلاتے ہیں؟ جار اللہ کہلاتے ہیں, اللہ کے نیبرہڈ کہلاتے ہیں. آنسر رضی اللہ تعالیٰ روایت کرتے ہیں نبی اکرم صلی اللہ علیہ وسلم سے, اللہ تعالیٰ کا ارشاد ہے کہ میں کسی جگہ پر عذاب بھیجنا چاہتا ہوں, ارادہ کرتا ہوں, مگر میں وہاں کے لوگوں کو دیکھتا ہوں کہ وہ مسجد کو آباد کرنے والے ہیں. تو اللہ تعالیٰ ان لوگوں کی وجہ سے اس علاقے کے اوپر عذاب کو موقوف کر دیتے ہیں. مومنین نعمت ہے, مومنین نعمت ہے. آج جو آوارگی ہو رہی ہے کبھی کبھی خیال آتا ہے کہ عذاب کیسے نہ آ جائے جی. پہلے ایک زمانہ تھا آسمان سے پتھر برستے تھے, ایک زور سے چیخ آتی تھی, لوگ تباہ و برباد ہوتے تھے, آواز چلتی تھی گھر اجڑ جاتے تھے, زمین ہلتی تھی گھر دب جاتے تھے. اللہ کریم احسان فرماتے ہیں, ہم نے اپنی آنکھوں سے دیکھا پاکستان میں جو زلزلہ آیا تھا کشمیر کے علاقے میں, وہاں پر انہوں نے بتایا کہ بھئی یہ اس علاقے کے اتنے گھر تباہ ہو گئے, ارضیت کے سارے, لیکن اللہ نے مسجد کو محفوظ کر, بیچ میں مسجد ویسی کی ویسی محفوظ پڑی ہوئی ہے. ایڈیس کا سارا علاقہ صاف ہو گیا, تباہ و برباد. اللہ نے اپنے گھر کی حفاظت نہ دکھانا چاہتے ہیں. فرمایا کہ ایک بندے نے کہا کہ دیکھو یہ آپ دیکھیں یہ سارا یہ جگہ تباہ و برباد ہوگی, اس میں ایک گھر ہے یہ بچہ ہوا ہے, یہ کون تھا؟ یہ اللہ کے دین کا کام کرتا تھا, فلاں نیک آدمی تھا. ایک قبرستان میں ہم گئے, اس قبرستان کی قبریں محفوظ تھیں اور ارد گرد کا سارا بازار جو ہے وہ ٹوٹ پھوٹ گیا. قبریں محفوظ تھیں, اب اندازہ تو کر. وہاں عجیب قسم کا زلزلہ آیا تھا, ارتھکویک ایسا تھا کہ زمین اوپر نیچے ہوتی تھی. ایک ہوتا شیک کرتا تھا سائڈ ٹو سائڈ, سائڈ ٹو سائڈ بھی شیک ہوتی تھی اور اوپر نیچے بھی ہوتی تھی. جہاں چاہتا تھا اللہ تعالیٰ اس گھر کو نیچے زمین کے اندر دبا دیتا. اس وجہ سے مثلا ایک زمین کا ٹکڑا جہاں مسجد بنی ہوئی ہے وہ بچی ہوئی ہے, باقی سارا کا سارا زمین کا ٹکڑا انگلف ہو گیا ہے اور نئی زمین نکل کے ایسے باہر آ گئی اوپر, وہ ٹکڑا بیچ میں سے کھڑا ہو. عجیب اندر تھا. اللہ ایسی جگہوں پر عذاب کو موقوف کر دیتے ہیں, اللہ تعالیٰ عذاب نہیں بھیجتے. حضرت جبرائیل علیہ السلام ایک مرتبہ تشریف لائے نبی صلی اللہ علیہ وسلم کی خدمت میں, فرمایا اللہ تعالیٰ کے حضور صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ کے محبوب, اللہ تعالیٰ نے مجھے آج اپنے قریب بلایا اور اتنا قریب بلایا, اتنا قریب بلایا کہ میں پہلے اتنا کبھی بھی اللہ کے قریب نہیں ہوا تھا, اللہ کا قرب حاصل ہوا مجھے. اور اتنا قریب کرنے کے بعد اللہ تعالیٰ نے مجھے ایک بات بتائی کہ جا کے میرے محبوب کو بتا دو. اور وہ کیا بات تھی؟ فرمایا کہ بتاؤ کہ میں زمین کے ان ٹکڑوں کو سب سے زیادہ پیار کرتا ہوں جہاں مسجدیں بنتی, وہ میرے سب سے زیادہ پسندیدہ جگہیں ہیں جہاں مسجدیں بنی ہوئی ہیں, اور وہ جگہیں جہاں لوگ بازار بناتے ہیں, دنیا آباد کرتے ہیں, ان جگہوں سے میں سب سے زیادہ وہ میری ناپسندیدہ جگہ. لہذا بازاروں میں جب جائے تو بھائی ایک کو ذکر کا خیال رکھو, کسی بھی بازار میں سے گزرو ذکر کرتے رہو, اللہ کو یاد کرتے رہو تاکہ وہاں دنیا کی محبت دل میں پیدا نہ ہو جائے. اور دوسری بات ہے کہ بلا ضرورت بازار میں نہ جاؤ. آج کل ونڈو شاپنگ کا بڑا فیشن آ گیا, عورتیں جو ہے نا بلا وجہ کہتی ہیں ونڈو شاپنگ کرتے ہیں, اور اس سے بڑی مصیبت ہے گھروں کے اندر بھی بیٹھی ہوتی ہیں انٹرنیٹ کے اوپر بیٹھ کے ونڈو شاپنگ کرتی ہیں. یہ عورتوں کو جو ہے نا مال کی محبت نے برباد کر دیا اور مردوں کو جمال کی محبت نے برباد کر دیا. تو بہنوں کو کیا چاہیے؟ ونڈو شاپنگ نہ کیا کرو, انٹرنیٹ میں جا کے پھنسا نہ کرو, بیٹھ لے کے کوئی کچھ کہہ نہیں سکتا. میں تو کیا ہے, تو کپڑے دیکھ رہی ہوں, کپڑے نہیں دیکھ رہی, وہ ایک عذاب میں پھنسی ہوئی ہو. گھنٹوں لوگ جو ہے آج کل انٹرنیٹ کی ونڈو شاپنگ کرتے ہیں. تو بازاروں میں مت جائیں بلا وجہ ونڈو شاپنگ مت کریں, ضرورت ہے اس کے مطابق جائیں, ضرورت پوری کریں, نکل آئیں, کیونکہ یہ ناپسندیدہ جگہ ہیں. پسندیدہ جگہ اللہ تعالیٰ نے اب یہ مسجدیں ان کو کہا ہے. اب جو مسجدوں کے کام کرے گا اللہ تعالیٰ اس کو اپنا محبوب بندہ بنائے گا. فرمایا کہ قیامت کے دن جو ہے ایسا ہوگا کہ جیسے جہاز پانی کے چلتے ہیں نا, ایسے مسجدوں سے لوگوں کو سواری پہ بٹھا کر جنت میں لے جایا جائے گا. جنہوں نے مسجدیں بنائی ہوں گی وہ ایسے ہوں گے, یا جو مسجدوں کو آباد کرنے والے لوگ ہوں گے, مسجد کے نمازی ہوں گے, ان کے لیے اسپیشل سواری ان کی مسجد کے پاس لائی جائے گی. چلو بھائی آپ یہاں سے بیٹھے اور چلے, اور وہاں سے وہ سیدھے جہاز میں جیسے بیٹھ کے لے جاتے ہیں نا, جی ہوائی جہاز ہوتا ہے آج کل, آپ نے دیکھا وہ گیٹ لگے ہوتے ہیں نا, ایسے سمجھے مسجد کے گیٹ پہ आकर वो जहाज को लगा दिया जाएगा और उस मस्जिद को आबाद करने वाले सारे वहां इकट्ठे कर दिए जाएंगे और उस टर्मिनल से उसको वो अंदर क्या बोलते हैं वो जो ट्यूब होती है ना, तो वो ट्यूब होगी है ना, तो जहाज की ट्यूब लगी होगी, सारे उसमें लोड करेंगे और चलो भाई वो जहाज सीधा जन्नत में पहुंचा, मजा आएगा। सुभान अल्लाह, तो ऐसे मस्जिद को आबाद करने वाले, एक बंदा था मस्जिद का मुतवल्ली था, उसने मस्जिद बनाई थी तो अब उसका इंतजाम करता था, फौत हो गया बेचारा, जब फौत हो गया किसी ने ख्वाब में देखा वो बेचारा मुसीबत में फंसा हुआ है, फरिश्ते जहन्नम में ले जाना चाहते हैं, भाई उसके बारे में उसका नामा मान खतरे में। इतने में क्या हुआ, एक मस्जिद को करीब कर दिया गया और फरिश्ते जो है उस मस्जिद की मट्टी जो है वो ऐसे उठाते थे हाथों से और उठा उठा के उस बैलेंस में डालते थे, उसका नाम अमाल का मीजान होता है जिसे बैलेंस कहते हैं, उसके अंदर वो डालते थे मिट्टी को, और जब वो एक फिस्ट जो है ना एक मुट्ठी की जो होती है वो भर के उसमें डालते वो उस पहाड़ की तरह ऊंची हो जाती, भारी हो जाती, तो इस तरह से करते करते वो जो है उसका नाम अमाल जो है खुद गीट से भर गया, अल्लाह ने उसकी बख्शिश की है ना। तो अब मस्जिद का इंतजाम करते हुए और मस्जिद के काम करते हुए इस चीज का ख्याल रखना चाहिए। इसी तरह मस्जिद की सफाई करते हैं, झाड़ू देते हैं मस्जिद का है ना, तो इसकी वजह से अल्लाह ताला उसको जो है जन्नत की हूरों का ये महल अदा होता है, अल्लाह ताला उसको जन्नत में हूरें अदा फरमाएगा। बाज नौजवान जिनकी शादी में रुकावट आ जाती है उनके लिए भी बाज बुजुर्गों ने ये कहा, उलमा ने कहा कि वो मस्जिद की जो है खिदमत किया करें, वैक्यूम किया करें, सफाई किया करें, अल्लाह उनको खिदमत करने वाली नेक बीवी देगी। ये खबर उन लोगों के लिए है जिनकी शादी नहीं हुई, ये लोग शादी शुदा लोग साल से वैक्यूम करना शुरू कर दें, ये चक्कर नहीं चलाना, कई लोग खुश होने लगे थे, मैंने कहा जरा मैं भी ठीक कर लू। और फिर उसके बाद भाई नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया आखिर जमाने में मेरी उम्मत में से कुछ लोग आएंगे मस्जिदों के अंदर हल्का बना के बैठ जाएंगे, ग्रुप्स में बैठे होंगे मस्जिदों के अंदर इधर उधर, और उनका जिक्र दुनिया और दुनिया की मोहब्बत होगी। आजकल लोग जो है ना मस्जिदों में इकट्ठे होते हैं ना, सारे मस्जिद की खिदमत नहीं करते, सारे मस्जिद को आबाद नहीं कर रहे होते, बाजों के ऐसे अमाल गंदे होते हैं, उनको इतनी गंदी आदतें पड़ जाती हैं, मसलन सियासत की आदत, कि वो जैसे घर में उनको आदत होती है, जैसे उनको हर जगह आदत होती है, इसी तरह उनको मस्जिद में भी आकर वो चैन नहीं लेते, बाज नहीं आते, वहां पर भी आकर वो सेम हरकतें करते हैं। और वो क्या हरकतें होती हैं उनकी, कि वो वहां पर बैठ के दुनिया की बात, मिसाल के तौर पर भी क्या हाल है आपका, ये अच्छा हाल है माशाल्लाह, आखिर क्या हो रहा है, फिलहाल दुनिया का काम हो रहा है, बिजनेस सही चल रहा है, हाँ जी, जॉब ठीक है, अच्छा जी, फिर वहां से करते करते अच्छा बीवी बच्चे ठीक है, उन्होंने कहा ठीक है, भाई का क्या हाल है, भाई का बुरा हाल है, क्या हुआ भाई का, ओ यार वो तो मेरे साथ उसने ये किया वो किया, अच्छा अब गीबत का जो है डब्बा खुल गया और वो गीबत कर रहा है कर रहा है कर रहा है, दूसरे सुन रहा था ये कहाँ बैठे हुए, भूल गए मस्जिद में बैठे हुए, यहाँ क्या करना था, जिक्रुल्लाह करना था, कुरान पढ़ना था, इबादत करनी थी, अब भाई कर, फिर वहां से फारिग हुए और यार ये मस्जिद का प्रेसिडेंट तो बहुत खराब आदमी है, फिर तो समझो जैसे मुल्क का प्रेसिडेंट वैसे मस्जिद का प्रेसिडेंट, कोई ना कोई तो करेगा ना, अच्छा बुरा कुछ तो करेगा ना, बस फिर समझे, बस फिर तो ओपन है ना, जैसे बैठ कर मुल्क के प्रेसिडेंट को ये मशवरे देते हैं ना कि भी मेरा ख्याल है उसको ऐसे नहीं ऐसे करना चाहिए था, ऐसे करना चाहिए, ऐसे तीन घंटे बैठकर वो सारी पॉलिटिक्स मस्जिद के ऊपर अप्लाई कर देते हैं कि मस्जिद के प्रेसिडेंट को ये करना चाहिए, और मस्जिद का प्रेसिडेंट वो भी अपने आप को प्रेसिडेंट समझते हैं, नाम ही गंदा है मस्जिद का प्रेसिडेंट, क्या बला होती है, नाम ही गंदा है, ये नाम ही नहीं होना चाहिए, ऐसा तो गंदा नाम है ये, प्रेसिडेंट क्या होता है, बाहर ये अंग्रेजी फैशन है। तो अब फरमाया कि दुनिया और दुनिया की मोहब्बत होगी और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाया तुम इनके पास मत बैठना, तुम इनके पास मत बैठना, कि अल्लाह ताला को इनसे कुछ मतलब नहीं, लोग अल्लाह के दीन के रास्ते में निकलते हैं, कहने 3 दिन देंगे। हालांकि 3 दिन इसलिए देंगे कि बीवी से नाराज होते हैं बेचारे, वो तो लोग कहते हैं यार 3 दिन सुकून से तो गुजारेंगे ना, निकलो। अभी तो वो निकल गए, अब मस्जिद में आके घर में बीवी से लड़ते थे, वहां बैठे हुए अब तो वहां चल रही है चक्करबाजी उनकी, बाजी नहीं आते। सारे नहीं ऐसे होते, हर जगह पर एक आध बंदा गड़बड़ जरूर होता है। वो बैठा होगा बस अब ये बातें कर रहा होगा, कर रहा होगा, कर रहा होगा, कर रहा होगा, तो अब क्या होगा, उसने 3 दिन इसी काम में खर्च कर लिए, उसका वापस जाने का जी नहीं चाहता, उसका फंस लगे तो अगले 30 दिन भी दे रहे, उसको वापस भेजना पड़ता है। जा भाई तू तो अब घर जा, घर जाऊंगा फिर मारेगी वो, फिर निकलूंगा अच्छा इंशाल्लाह। तो मस्जिद में आए इस्तेकाफ की नियत करें, तो फरमाया कि हर सांस पर 10 नेकियां अता की जाएंगी, हर सांस इस्तेकाफ की नियत कर लेनी चाहिए मस्जिद में बैठ कर। हाय हाय सुभानअल्लाह। अलामा एक मशरी जमशरी रहमतुल्लाह बैतुल्लाह के लिए तशरीफ ले जाते हैं और मस्जिद हराम में ही डेरे लगा लेते हैं, बैतुल्लाह में जाकर बैठ जाते हैं। जब देखो मस्जिद में बैठे हुए, जब देखो मस्जिद में बैठे हुए हैं, है ना। बाद लोग ऐसे होते हैं वहां पर आते हैं वाकई बैठ जाते हैं, कमाल कर देते हैं। मैं मुझे इतफाक हुआ हज उमरे करने का, मैं एक बंदे को देखता था मस्जिद नबी में, एक कोना उसमें मला हुआ था, वो हर वक्त ही वहां बैठा होता था। हज भी आए हमने देखा भाई, जितने दिन हम रहे मदीना मुनव्वरा में वो बैठा हुआ, फिर उम्र पे जाने का इतफाक हुआ अल्लाह की शान, फिर वो जनाब बंदा बैठा हुआ। एक दफा मैंने कहा यार बंदा है ये जिन है कौन है, मुझे भी वहम हो गया उसके बारे में, इबादत कर रहा है कर रहा है कर रहा है। मैंने सलाउद्दीन से कहा, मैंने कहा जाओ जाके इसको हाथ मिला के आओ, टच करो इसको, ये बंदा है ये जिन है कौन है, न किससे बोलता है न कुछ और कुछ करता है, इबादत कर रहा है बैठा हुआ है। अच्छा मैंने कोशिश की कि भाई मैं ऐसे टाइम पे आओ ये ना बैठा हुआ हो, मैं रात के 2:30 बजे गया वहां, मैं जाके देखो तो सही वो कहते फिर बैठा हुआ। मैंने कहा ये बाथरूम भी जाता है नहीं जाता है, क्या करता है ये, है कि खाना भी खाता है कि नहीं खाता है, मैं तो उसको हर वक्त उसी जगह पे बैठा हुआ देखता हूँ। सुभान अल्लाह। तो ऐसे लोग थे जो वहां पर आके बैठ जाते थे, इनका नाम रख दिया जारुल्लाह मस्जिद, ये यानी अल्लाह का नेबर। मोहम्मद इब्न सीरी रहमतुल्लाह की एक बहन थी हफ्सा बिन्त सीरी, उन्होंने घर में मस्जिद बैत बनाई हुई थी। पहले ये रिवाज होता था कि घर के एक कोने को इबादत के लिए वक्फ कर देते थे, घर की औरतें भी वहां जाकर बैठती थी, मर्द भी इबादत करते थे, इसलिए जो है फर्द नमाज मस्जिद में पढ़े, सुनते जो है घर में पढ़े, ऐसा भी होता है जी। इबादत के लिए आप जो है मस्जिद में जाए लेकिन घर को वीरान मत करें, घर में भी इबादत करें ताकि छोटे नन्हे बच्चे भी आपको देखें कि इबादत होती है कोई चीज, यानी कि सारी इबादत मस्जिद में करनी है, घर में भी इबादत की जाती है। तो ये अल्लाह की बंदी जो है ये अपनी घर की मस्जिद जो है मस्जिद बैत के अंदर 35 साल उस हाल में इन्होंने गुजारे कि सवाए कज़ाए हाजत के, यानी कि अपनी जो नेचुरल कॉल होती है उसके अलावा मस्जिद से नहीं निकलती थी, अपने उस घर की मस्जिद में इतकाफ की नियत से इन्होंने वक्त गुजारा। 35 साल अपनी जिंदगी के ऐसे गुजारे। तो ऐसे लोग दुनिया में गुजरे हैं जो इबादत की जिनको लज्जत आती, आज हम वो लोग हैं जिनको दुनिया की लज्जत का पता है, हमें कितने खाने खाने का मजा पता है, कैसे अच्छे अच्छे कपड़े पहनने का हमें पता है। पहले वाले लोगों को इनका पता नहीं था, सादा सी खुराक होती थी, भूख लगती थी खाना खाते थे। हमारा तो सवेरे शुरू होता है, सबसे पहले हम जो है ना अपना फास्ट ब्रेक करते हैं, रोटी से शुरू करते हैं हम तो, फिर थोड़े सा काम करते हैं, कहते हैं फिर लंच करना है, ये लंच की चीज है, दरमियान में लंच, फिर स्नैक खाना है, वो फिर उसके बाद काम काज करके जब थक जाते हैं फिर क्या करना है, डिनर करना है। डिनर पता किसको कहते हैं, डिनर कहते हैं ढेर सारे खाने खाने को। हाँ मैंने वो डिक्शनरी चेक की, मैंने कहा ये डिनर क्या चीज है, लंच जो है वो तो कोई जर्मन नाम था तो लंबा सारा उसका शुरू का पार्ट है लंच। और वो लंच क्यों होता था, इसलिए कि जो ये जो फैक्ट्री में काम करने वाले लोग होते ना तो उनको तकरीबन आराम 12 o'clock हमारे इंतजामों पे भी यहाँ पर लंच ब्रेक देते हैं, नमाज की ब्रेक नहीं होती, लंच ब्रेक होती है, तो वो लंच करते हैं उस टाइम, क्योंकि वो बेचारे काम करते थे। डिनर जो है वो कहते हैं चाहे आप फजर में खाएं, चाहे आप आफ्टरनून खाएं, चाहे रात को खाएं, ढेर सारा खाना जब खाएंगे ना, ये डिनर है, भैंस का खाना इसका नाम वो, और ये फ्रेंच नेम है डिनर, और ये ज्यादा खाना खाने को डिनर कहते हैं, चाहे वो फजर, फजर के खाने को भी पहले डिनर कहा करते थे, कई लोग फजर के ज्यादा खाना खाते हैं तो कहते ये भी डिनर है, तो वो नाम बना हुआ था, ज्यादा खाने खाने को डिनर कहते हैं। आजकल जो है हमारे यहाँ डिनर है रात को खाना खाने का नाम है, रात को ढेर सारा खाना खाते हैं, सुबह जो है बस वो फास्ट ब्रेक करते हैं, फिर उसके बाद लंच करते हैं, उसमें भी कोई थोड़ा सा खा लेते हैं बीच में ताकि जॉब कर सकें, तो सारा टाइम किसके रिवॉल्व हो रहा है, खाने के अराउंड, सारा सारा चीज जो है ना उनका खाने से ताल्लुक है। हमारा ताल्लुक किस चीज से है, नमाज के साथ है। हमारा दिन शुरू होता है, हमें ब्रेकफास्ट नहीं करना पड़ता, हमें क्या करना पड़ता है, फजर की नमाज पढ़नी पड़ती है इससे पहले कि सूर्य निकला है, फिर जो है थोड़ा सा सूरज वो ढला, हमने जोर की नमाज पढ़नी है, फिर थोड़ा सा और वक्त गुजरा, हमने फिर असर की नमाज पढ़नी है, फिर सनसेट हुआ, फिर हमने मगरब पढ़नी है, फिर जो है इससे पहले कि हम सोए हमने ईशा की नमाज पढ़नी है, हमें नमाजों की फिक्र है, उनको खाने की फिक्र है, जिंदगी का एक अपना अपना असूल है ना। अल्लाह ने हमें जो है सिर्फ खाना खाने के लिए नहीं भेजा, बल्कि खाने खाने के बारे में क्या कहा, उतना खा लो जितना जो है अभी पेट पूरा भरा ना हो ना बस कर दो, जब भूख लगे तब खाओ, भूत ना बनाओ कि हर वक्त खाना खाओ, खाने के पीछे ही पड़ गए, खाने के पीछे ना पड़ जाओ, बल्कि इबादत के पीछे पड़ जाओ, है ना, इबादत के पीछे पड़ जाओ। अल्लाह ताला हमें जो है अपनी जिंदगी में मस्जिद बनाने की तौफीक अता फरमाए, मस्जिदों को आबाद करने की तौफीक अता फरमाए, अल्लाह हमें अपनी याद में रहने की तौफीक अता फरमाए, अल्लाह हमें अपनी मोहब्बत का मजा चखाए। मन बना लिल्लाहि मस्जिदन बनल्लाहु लहु बैतन फिल जन्ना, फरमाया जो अल्लाह के लिए मस्जिद बनाएगा अल्लाह ताला उसके लिए जन्नत में घर बनाएगा। वाखिर दावाना अलहम्दुलिल्लाहि रब्बिल आलमीन, अल्लाह हमें अपने घर जो है बार बार जिंदगी में जाने की तौफीक अता फरमाए, अल्लाह बार बार जो है बैतुल्लाह शरीफ की ज़ियारत नसीब फरमाए, अल्लाह हमें बार बार जो है मस्जिद नबी में मस्जिद अक्सा और जो है इसी तरह अल्लाह अपने तमाम मसाजिद में अल्लाह बार बार जाने की तौफीक अता फरमाए।